الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والله لا يحب الفساد سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم سب سے پہلے اس عاجز کے جو جذبات ہیں ان کا اظہار کرنا چاہتا ہوں کہ کاش کہ آج ہمارے بھائی عبد المنان صاحب حیات ہوتے، ہم سب ان کو یہاں پر مبارک دے رہے ہوتے اس گھر میں، ان کی موجودگی سے ہم کتنے خوش ہو رہے ہوتے۔ لیکن بھئی یہ حقیقت ہے کہ یہ گھر عارضی ہے، اور وہ جہاں چلے گئے ہیں وہ دائمی جگہ ہے، مستقل رہنے والی جگہ ہے، اور جو جگہ ان کو وہاں پر ملی ہوگی ہم اللہ تعالیٰ سے امید کرتے ہیں کہ وہ یہاں سے کہیں زیادہ اچھی ہوگی۔ انجام جو ہوتا ہے بندے کا وہ ظاہر کرتا ہے کہ یہ انسان اللہ کے ہاں قبول ہوا ہے کہ نہیں ہوا۔ یہ آج کفن دفن کا کام کرتا ہے، یعنی کہ کوئی فوت ہو جاتا ہے تو الحمدللہ ہمارا کام ہے کہ ہم غسل دیتے ہیں، جنازہ پڑھتے ہیں، دفناتے ہیں، فیونرل کا کام کرتے ہیں۔ کسی نے مجھ سے پوچھا کہ بھائی آپ اس کام کو کرتے ہیں، کیا آپ کو پتہ چلتا ہے کہ کون سا بندہ جنتی ہے اور کون سا جہنمی ہے؟ میں نے کہا بھائی یہ تو بڑا مشکل سا سوال ہے، کیسے پتہ چلے گا؟ تو اللہ بہتر جانتے ہیں۔ لیکن میں نے کہا ایک تجربہ ہے زندگی کا، اس کام کو کرتے ہوئے وہ آپ سے شیئر کر لیتے ہیں۔ کہنے لگے جی ہاں ضرور بتائیں۔ میں نے کہا ہم نے دیکھا کچھ چہرے موت کے وقت ان کے چہروں پر مسکراہٹ ہوتی ہے اور ایک اطمینان ان کی شکل پر نظر آ رہا ہوتا ہے۔ آپ ان کو دیکھتے ہیں آپ کو احساس ہوتا ہے کہ ایک پر اطمینان شکل ہے ماشاءاللہ، اور اس سے ہمیں اندازہ ہوتا ہے کہ ماشاءاللہ اس کی زندگی اچھی گزری ہوگی، اور موت کے وقت جب فرشتے آئے ہوں گے، خوشخبریاں لائے ہوں گے اور اس کو کہا ہوگا کہ چلو تمہارا رب تمہیں بلا رہا ہے، اور یہ خوش ہوا ہوگا کہ واہ واہ وارے نیارے ہو گئے، اور اس کے چہرے پہ مسکراہٹ پھیل گئی ہوگی، خوشی کے اظہار اور کیفیت۔ اور عین اسی ٹائم موت کے فرشتے نے روح قبض کی ہوگی، تو لاسٹ جو اس کی فیلنگز ہیں وہ اس کے چہرے پہ پھر ریزرو ہو گئی ہیں۔ اسی طرح ہم نے یہ بھی دیکھا کہ بھائی ایسے لوگ بھی ہوتے ہیں جن کے چہروں کو دیکھا نہیں جا سکتا۔ آپ اگر مردے کو دیکھیں گے آپ کو ڈر لگے گا، آپ خوفزدہ ہوں گے، دیکھا نہیں جا سکے گا۔ وجہ کیا بنی بھائی اس کے چہرے پر خوف کیوں ہے؟ وجہ یہ ہوتی ہے کہ بھائی موت کا فرشتہ جب اس حال میں آیا کہ سزا دینے کے موڈ میں، آپ دیکھیں نا، آپ اپنے گھر میں ہی داخل ہوں، آپ نے دروازہ کھولا، اچانک آپ نے دیکھا اندر کوئی غیر موجود ہے، اوہ اب آپ کے چہرے پر کیسا خوف پھیل جائے گا، یہ عجیب کیفیت ہوگی، ڈر جائیں گے آپ۔ اور اس حال میں موت واقع ہو جاتی ہے اور یہ لاسٹ امپریشن جو ہے نا چہرے کے اوپر رہ جاتے ہیں۔ खौफजदा चेहरे को देखकर आप भी खौफजदा होंगे। अच्छा, हमें समझ नहीं आती थी कि भाई ये कुफार जो हैं, ये क्यों आखिर मेकअप करवाते हैं, इनको क्या वजह पड़ती है, हत्ता के एम्बामिंग करवाते हैं मरने के बाद उसकी बॉडी को। और एम्बामिंग पता क्या होता है? अजीब प्रोसीजर है ये एम्बामिंग का प्रोसीजर। वो क्या करते हैं कि मेन आर्टरीज जो होती हैं इंसान की, इसमें से उसका सारा ब्लड निकालते हैं और उसमें फॉर्मेल्डिहाइड, मेथनॉल, एथेनॉल, ये सारे अल्कोहल प्रोडक्ट्स हैं, इनको इंजेक्ट करते हैं और ये सारी बॉडी में चला जाता है और वहां जाकर ये टिश्यूज को मेल्ट कर देता है, मसल्स को और हर चीज को, और वहां जितना भी पानी होता है उसको इवेपोरेट कर देता है। अल्कोहल आप देखें, वो आप अगर यूज करें तो उस वो क्या है, इवेपोरेट करती है, तो वो इवेपोरेट होता है, सारी बॉडी उस तरह से फ्रीज हो जाती है। अच्छा, फिर इसी तरह इंसान का जो स्टमक है, बैली, और इसी तरह चेस्ट, ये कैविटीज है। अब ब्लड यहां से पहुंचता नहीं है मुर्दे को, तो लिहाजा एक लंबा ट्रकार होता है, जैसे हमारे मुल्कों में जैसे सरिया होता है ना, तो शार्प एज होता है उसका, उस ट्रकार का, और उसको मशीन के साथ लगाकर अंदर, जैसे हमारे यहां बर्फ कूटी जाती थी ना तोड़ने के लिए, ऐसे फैनिंग प्रोसीजर के साथ तमाम ऑर्गन्स को क्रश किया जाता है अंदर ही अंदर, और सक्शन मशीन के साथ सारे लिक्विड्स को और जो पार्टिकल्स हैं इनको निकाला जाता है। इसी तरह चेस्ट, हार्ट, लीवर, इंटेस्टाइन, ब्लैडर, एवरीथिंग उसको वो क्रश कर देते हैं। फिर इसके अंदर वो वही फॉर्मल्डिहाइड, एथेनॉल, मेथनॉल सॉल्यूशंस होते हैं अल्कोहल वाले, वो इसमें डाल देते हैं। अगर किसी का मुंह खुला रह गया तो इसके मुंह को वो स्टिच करते हैं, बेस ऑफ माउथ से लेकर बेस ऑफ नोज तक वो नीडल घुमाकर टाइट करके इसके मुंह को बंद कर देते हैं, ताकि भी इसका चेहरा जो है ना वो खुला हुआ ऐसे न रहे। आंखें अगर सिंक हो जाती हैं तो उनके नीचे सॉल्यूशन डाले जाते हैं ताकि जरा उभरी उभरी सी नजर आए। कनपट्टियां नीचे हो जाती हैं, इसके नीचे इंजेक्शन लगा के सॉल्यूशन डाले जाते हैं। हाथ पांव अगर टेढ़े रह जाएं तो फिर ये लोग उसको क्रश करके हाथों को सीधा करते हैं, जॉइंट के अंदर ऐसी वो डालते हैं कैंची सी जो अंदर से जॉइंट को काट देती है। इस सारे प्रोसीजर को एम्बामिंग कहते हैं। इसको करने से अब एक चेहरा जो है जिस तरह से वो चाहते हैं वैसे बना देते हैं। खौफजदा चेहरा था, अब इन्होंने क्योंकि सारी सर्जिकल प्रोसीजर्स किए तो इसको उन्होंने चेंज कर दिया। अच्छा, फिर उसके बाद वो मेकअप करते हैं और मेकअप करने के बाद सूट बूट पहनाकर उनके पास जो कैस्केट होता है उसके अंदर ऐसे उसको लिटा देते हैं, ऊपर से रेड लाइट्स होती हैं वो मारते हैं ताकि चेहरे पर और शाइन हो, जैसे हमारे यहां शादी के फंक्शंस में करते हैं। तो इस सारी चीज को व्यूइंग कहते हैं। अब रिश्तेदार आते हैं, दोस्त आते हैं, वो फिर इस बॉडी को देख सकते हैं, वरना इस बॉडी को देखा नहीं जा सकता क्योंकि हमें इस चीज का मौका मिला। कुफार की बॉडीज, अच्छा हाँ, आमतौर पर गोरे चिट्टे होते हैं कुफार, यहां पर इस मुल्क में तो खास तौर पर, हमारे मुल्कों में और हाल था, लेकिन यहां तो गोरे चिट्टे होते हैं और फीचर्स भी अच्छे होते हैं। लेकिन अजीब बात है भाई, जब ये फौत हो जाते हैं इनका चेहरा नहीं देखा जाता। इसलिए रिश्तेदार कहते हैं पहले जो है व्यूइंग के लिए बॉडी को प्रिपेयर किया जाए, तब हम आएंगे आके देखेंगे। यानी आप देखें कि मौत के वक्त वो हॉरिबल फेस जो है अपने रिश्तेदार भी नहीं देख सकते। अब देखो यहां से समझ में आई ना कि मौत एक हकीकत है। तो अच्छा, ये यहां से एक बात बाय द वे बता देते हैं, ये एम्बामिंग प्रोसीजर जो मैंने अभी आपको बताया ये शिपमेंट के लिए बहुत जरूरी होता है। यानी अगर आपने बॉडी जो है ओवरसीज पाकिस्तान, बांग्लादेश वगैरह वगैरह कहीं पर भी भेजनी है तो TSA का लॉ है कि एम्बामिंग करवाना जरूरी है, क्योंकि ये बॉडी को प्रिजर्व करते हैं, डिके से बचाती है ये सारा प्रोसीजर, और बाहर भेजना फिर जो है उसकी परमिशन मिल जाती है, वरना एयरलाइन वाले इस प्रोसीजर के बगैर कभी भी बॉडी नहीं लेते। हमारे मुसलमानों को इस चीज से बचना चाहिए। और कभी भी कोई बंदा कहे कि मैंने अपने वतन बाड़ी भेजनी है, तो फौरन उसको समझाए, नहीं भाई नहीं, ऐसे नहीं करना। अच्छा अल्लाह माफ करे, कितने लोग ऐसे हैं जो हमारे इस्लामी बिजनेस करते हैं, उनके पीछे जो है ना उनका जो ओनर होता है वो मुसलमान नहीं होता, उसको तो इन मसले मसाइल का कोई गर्ज नहीं, उन्होंने एक मुलाजम आके रखा होता है और वो कहते हैं कि जी आप पाकिस्तान जाना है, बांग्लादेश जाना है, हाँ हाँ भेज देंगे। अच्छा जब से हमने ये काम शुरू किया हमने लोगों को बताना शुरू कर दिया भाई इम्बामिंग प्रोसीजर है, मत कराना ऐसा, तो उन्होंने झूठ बोलना शुरू कर दिया, कहने के जी ऊपर ऊपर से ऐसे बस क्रीम लगा देते हैं, कोई लोशन लगा देते हैं, हालांकि कोई क्रीम लोशन नहीं होता, ये ऐसा प्रोसीजर है कि अगर आप इसको ना करें और बॉडी को भेजें इतने टाइम में स्मेल आनी शुरू हो जाती है, वहां जब बॉक्स खोलेंगे तो सारा स्मेल ही होगा। अब आप बताएं कि आखिर रिव्यू कोई चाहता है कि ऐसा करें कि भाई बॉडी में स्मेल आ रही है और हर कोई कहे भाई बंद करो डब्बा, तो इस हाल में वहां भेजना बिल्कुल नाजायज है। तो ये बहुत ज्यादा अगर किसी की मजबूरी है तो भाई वो जो है आजकल तो लाइव जो है पिक्चर बनाकर और वहां पर स्काइप के थ्रू आप भेज सकते हैं, आपके पास कैमरे में अगर स्काइप लगा हुआ है तो आप उसको व्यूइंग जो है आखिरी दफा कहते हैं जी शक्ल दिखा दे हमें, शक्ल देखने के लिए वहां भेजा जाता है ना, तो भाई शक्ल यहां से आप उसकी लाइव पिक्चर बनाए और स्काइप के थ्रू भेज दें। और इस सिलसिले में हमने मुफ्ती तक़ी उस्मानी साहब से फतवा भी लिया हुआ है कि भाई ये हम कर सकते हैं कि नहीं कर सकते। उन्होंने कहा है कि ये ऐसे ही है जैसे आप शक्ल अपनी मिरर में देखते हैं, इसी तरह है कि डिजिटल पिक्चर आप लाइव अगर ब्रॉडकास्ट कर रहे हैं, दूर भेज रहे हैं और वो उसको लाइव देख रहे हैं, तो ये ऐसे ही है जैसे आपने मिरर में शक्ल देख ली। तो बहरहाल अगर किसी ने करना हो भाई इस तरह से व्यूइंग कर ले, अदरवाइज इस प्रोसीजर को कभी ना करवाएं। बहरहाल ये बातें तो खैर बाय द वे आ गई, असल बात तो ये चली थी कि भाई अंजाम देखने वाली बात है। हमारा भाई जो है मक्का मुकरमा से है जी, वो उसने उमरा किया, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत में और इस शौक में मदीना मुनव्वरा जा रहा है, रास्ते में एक्सीडेंट हो गया और इस हाल में अल्लाह ताला को प्यारा हो गया, जैसे किसी ने बातनी जो है शावर किया हुआ था सुथरा पाक। ये सारे अल्लाह ताला की तरफ से होते हैं, ये बंदा नहीं अरेंज करता, अल्लाह ने ऐसे इंतजाम करवा दिए, बावजू होगा और जनाब माशाल्लाह उम्र की और फिर वहां जाने की कैफियत दिल में होंगी, इस हाल में फिर अल्लाह ने किस मिट्टी में उसको दफन किया, सुभान अल्लाह। हम अभी गए थे हज पे तो माशाल्लाह बाबर जो उनका बेटा है हमारे साथ था, फिर हमने वहां जाके देखा उहद के मकाम के साथ जो है हमारा भाई वहां मदफून था, सुभान अल्लाह। तो भाई ये सारी बातें ज़िमनन आ गई, हकीकत में तो यह है कि भाई ये इन्होंने घर बनाया है जी, और अल्लाह ताला इसको आबाद और शाद करे, अल्लाह ताला हमारे भाई अब्दुल मनान के बच्चों को यहाँ पर नेकियां करने की तौफीक अता फरमाए और यहाँ पर जो है उनके लिए सदका जारिया बने, और हम सब इसी खुशी की वजह से आज यहाँ इकट्ठे हुए हुए हैं। ईंटें जुड़ती हैं तो आप देखें घर बन जाता है ना, ईंटें जुड़ी घर बन गया, और अगर दिल जुड़ेंगे तो घर आबाद हो जाएगा। दिलों से घर आबाद होता है, ईंटों से तो सिर्फ घर बनता है। ये घर बन गया माशाल्लाह, खूबसूरत घर, नया घर माशाल्लाह, बड़ी प्यारी बात है। अब देखिए इंसान का ये जिस्म है, अल्लाह रब्बुल इज्जत ने इस जिस्म को बनाया और इसमें मुख्तलिफ ऑर्गन्स को लगाया, मसलन आंखें हैं, आंखें देख सकती हैं, बाकी पूरी बॉडी जो है वो देख नहीं सकती है। इसी तरह कान हैं, कान सुन सकते हैं, बाकी सारी बॉडी जो है वो सुन नहीं सकती है। किसी का कान खराब हो सारा जिस्म है वर्किंग ऑर्डर लेकिन उसको आवाज नहीं आती। जुबान है बोलती है, उसी गोश्त से बनी हुई है जिससे बाकी गोश्त बना हुआ है, लेकिन अल्लाह ने इसको बोलने की इजाजत दे दी है तो ये बोलती है और जो है बाकी जिस्म बोल नहीं सकता। कहते आखिरत में अल्लाह ताला बाकी जिस्म को भी हुक्म देंगे वो भी बोलेगा, इसको मतलब है अल्लाह चाहे तो बना सकते हैं। लेकिन इस दुनिया में अल्लाह रब्बुल इज्जत ने हर ऑर्गन को अपना अपना काम दिया, हाथों का अपना काम है, पांव का अपना काम है। अब देखें
होता क्या है कि इन सब चीजों को अल्लाह ने आपस में एक दूसरे का मुखालिफ सा बनाया हुआ है और सेपरेट सेपरेट बनाया हुआ है, हर एक की अपनी ड्यूटीज है, लेकिन अल्लाह रब्बुल इज्जत ने इनके दरमियान कोऑर्डिनेशन पैदा की हुई है। वो कोऑर्डिनेशन किस चीज से बनी कि अल्लाह ताला ने इसमें रूह को फूंक दिया। एक बच्चा होता है मां के पेट में बनता है और जब तक उसमें रूह ना डाली जाए तो ये बच्चा ना हाथ पांव हिला सकता है, ना रो सकता है, कुछ भी नहीं कर सकता। ये कितनी अजीब सी बात है। आप देखें कि कई लोग हैं वो स्पिरिचुअलिटी को नहीं मानते, साइंटिस्ट टाइप के लोग होते हैं, वो समझते हैं ये सब ऐसे ही है, बस मौलवियों ने अपनी बातें बनाई हुई हैं। हालांकि अगर आप देखें एक बच्चा है वो सेल प्रोलिफरेशन से एक सेल से दूसरा सेल बनता है, तो उससे बॉडी बनती है, ऑर्गन्स बनते हैं। तो अगर सेल प्रोलिफरेट कर रहे हो, एक सेल से दूसरा सेल बन रहा हो, तो आप मेडिकली उसको लिविंग सेल कहेंगे या डेड सेल कहेंगे? लिविंग सेल है, उसके अंदर सारी बायोकेमिस्ट्री चल रही है, उसमें सारी चीजें हो रही हैं, जबी तो वो प्रोलिफरेट हो रहा है। लेकिन अजीब बात है कि मां के पेट में ये सेल प्रोलिफरेट कर रहे हैं, ऑर्गन्स बन रहे हैं, आईज, ईयर्स, नोज, एवरीथिंग, हार्ट, हर चीज बन गई। लेकिन अल्लाह रब्बुल इज्जत ने क्योंकि इसमें रूह नहीं डाली होती, जब ये बच्चा पैदा होता है तो हम कहते हैं ये स्टिल बॉर्न है, यानी डेड बॉर्न है, इसका जनाजा भी नहीं होता। क्यों? इसमें रूह नहीं थी। हालांकि वो मेडिकली तो अलाइव बच्चा था, जब वो पैदा हुआ उसके सारे फंक्शन चल रहा है, लेकिन रूह नहीं थी। तो पैदा होने के बाद खुद ब खुद वो डिके हो जाएगा, उसका जो है डिस्ट्रॉय हो जाएगा वो बच्चा। अच्छा, इसी तरह अजीब बात है, बंदा जिंदगी गुजारता है भाई 60 साल 70 साल, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया एवरेज लाइफ होगी, कोई जितना मर्जी जिंदा रहे, बिला आखिर इस दुनिया से जाना है, कुल्लू नफ्सिन ज़ाइक़तुल मौत। अब देखिए मौत का जब वक्त आता है, बाद लोगों ने ऑर्गन डोनेशन की होती है, डॉक्टर कहते हैं कि भाई ये बंदा मर गया है, बंदा मर गया है जी, लेकिन वो कहते हैं ठहरो ठहरो ठहरो, इसने ऑर्गन डोनेट किए हुए हैं, आंखें दी हुई हैं, किडनी दी हुई है, फलां दिया हुआ है, ये दिया हुआ है, तो वो टीम फटाफट वो सारी चीजें निकाल लेती है। वो निकालने के बाद उसको जाकर ट्रांसप्लांट कर देते हैं, वो किडनी वहां काम कर रही है, वो यार तुमने कहा बंदा मर गया, ये तो काम कर रही है किडनी, इसकी आंखें भी काम कर रही हैं, फलां भी काम कर रहा है, ये भी काम कर रहा है, जितनी ऑर्गन लिए आपने उसके वो दूसरी जगह फंक्शनल काम कर रहे हैं, इसका तो मतलब हुआ कि वो डेड तो नहीं हुआ था। यानी यूं समझें कि मेडिकली मौत के वक्त ऑर्गन डेड हुए ही नहीं थे, तो फिर डेड कैसे हो कहा हमने? इसका मतलब है उसके अंदर रूह थी और वो रूह निकल गई और डॉक्टर लोगों को समझ नहीं आई, उन्होंने कह दिया कि भाई बंदा मर गया और उन्होंने समझा जिस्म मर गया, हालांकि जिस्म नहीं मरा। हाँ, रूह के निकलने के बाद जो है अगर आप पढ़ेंगे तो आपको पता चलेगा कि अब जो है ऑर्गन्स डेड होना शुरू हो जाते हैं, उससे पहले नहीं होते। तो रूह मौजूद है ना, बहुत सारे लोगों को ये बात समझ में नहीं आती, वो कहते हैं रूह नहीं है। अच्छा, अब रूह है और इसी वजह से स्पिरिचुअलिटी है, ये जो रूहानी मेहनत की जाती है, बातनी मेहनत की जाती है, जाहिर की नमाज और बातन की नमाज, ये क्यों कहा जाता है? ये ऐसे नहीं मौलवियों ने बनाई हुई, अल्हम्दुलिल्लाह हमारा कॉम्प्रिहेंसिव रिलीजन है, हमें सारी इंफॉर्मेशन दी गई है, तो अल्हम्दुलिल्लाह हम कॉन्फिडेंट रहा करें कि देखो जी इसके फायदे हैं। अच्छा, अब देखें जब ये रूह मौजूद है, अल्लाह ताला ने रूह बना दी, तो अब क्या होता है? किसी बंदे के सर में दर्द होता है तो आंखों से आंसू आ जाते हैं, है ना? अच्छा, जुबान ओई ओई करती है, यार बड़ा सर में दर्द है, हाथ उठते हैं सर को थाम लेते हैं, ओ मेरे सर में बहुत दर्द हो रही है, ऐसे कहते हैं। अच्छा, फिर कहेंगे भाई मुझे डॉक्टर के पास ले जाओ, मेरे सर में बहुत दर्द हो रही है। वो कहेंगे हाँ चलो चलो डॉक्टर के पास चलते हैं। अब ये उठेगा और चल पड़ेगा डॉक्टर के पास। अच्छा, पांव भी चल रहे हैं, है जी, हाथ भी हिल रहे हैं,
زبان بھی ہے اور جا کے جو ہے کسی سے بولے گا, وہ ہمدردی کی بات کرے گا, ذرا بھائی سائڈ ادھر کرو ادھر کرو, کان بھی کام کر رہے ہیں, سب چیز جو ہے اب کوآرڈینیٹ کر رہی ہے. کس چیز کے لیے؟ سر میں درد ہے, ہے نا؟ کبھی آنکھیں کہتی ہیں کہ سر میں درد تمہارے ہے, میری آنکھوں میں تو درد نہیں ہے, میں کہے کروں. کوئی آ کے کہے جی آپ کے سر میں درد ہے, کان کہے جاؤ جاؤ میرا کیا واسطہ, یا زبان کہے کہ میں تو بولتی نہیں ہوں سر میں درد ہے, میرا تو زبان ٹھیک ٹھاک ہے. کبھی بھی نہیں ایسا ہوتا, ہے نا؟ نہ ہاتھ ایسے کہتے ہیں نہ پاؤں ایسے کہتے ہیں. ہاں البتہ یہ روح نکل جائے تو پھر, میں نے ابھی آپ کو بتایا امبامنگ پروسیجر کرتے ہیں. اب بتاؤ امبامنگ پروسیجر رسیزیا دے کے تو نہیں کرتے نا, ہے نا؟ وہ تو انہوں نے یہاں سے ایسے کٹ مارا ہوتا ہے اور جو نا آرٹریز وغیرہ بلڈ نکال رہے ہیں, بکرا حلال ہو جاتا ہے, ہے جی, پورا کا پورا پیٹ میں ایسے مار رہے ہیں مار رہے ہیں, سب کچھ کر رہے ہیں, آنکھوں سے ایک آنسو نہیں ٹپکتا, زبان ذرا بھی نہیں چلاتی, ہاتھ اٹھتا ہی نہیں ہے کہ کیا کر رہے ہو میرے ساتھ میرے پیٹ میں تم. اور اللہ کے نبی صلی اللہ علیہ وسلم نے بتایا کہ مردے کو اگر اذیت دو گے اس کو ایسے درد ہوتا ہے جیسے زندہ کو کیا جاتا ہے. تو اس طریقے سے اس مردے کو کاٹ پھاٹ دیا جاتا ہے, روح نہ ہونے کی وجہ سے آرگنز آپس میں کوآرڈینیٹ نہیں کر رہے ہوتے. پوائنٹ سمجھ میں آ گیا؟ یہ میں نے مثال کے طور پہ بات بتائی ہے. اب ایگزیکٹلی اسی پروسیس کو سمجھتے ہوئے اب آپ یہ سمجھیں کہ گھر جو بنتا ہے نا, اور گھر میں جو بندے رہتے ہیں یعنی وہ افراد جو گھر میں رہ رہے ہیں, اللہ کی شان یہ بھی سارے سیپریٹ سیپریٹ ہوتے ہیں. اچھا دیکھیں, باپ والی حیثیت کسی اور کی ہوتی ہے, پورے گھر کے اندر والد جو ہے باپ, وہ باپ ہوتا ہے, اس کا اپنا ایک رول ہے, ماں جو ہے اس کا اپنا ایک رول ہے, بیٹی والا رول بیٹا نہیں ادا کر سکتا اور بیٹے والا رول بیٹی ادا نہیں کر سکتی. دادا دادی ہیں, پھپھی ہے, خالہ ہے, جتنے بھی رشتے دار ہیں سارے جو اس گھر میں رہ رہے ہیں اپنے اپنے رشتوں کے اعتبار سے جدا جدا ہیں. اب ان کی کوآرڈینیشن کیسے ہو؟ کیونکہ آج کا عنوان یہی ہے نا کہ الحمدللہ ہم نے گھر تو بنا لیا اینٹوں سے, اب اس گھر کو آباد کیسے کریں؟ جیسے ہم دیکھیں نا اپنے وطن میں رہتے تھے, ہم نے کہا بھئی آسان زندگی ہو, خوشیوں بھری زندگی ہو, تو ہم فیسلٹیز کے لیے ریسورسز کے لیے اپنا وطن چھوڑ کر یہاں آ گئے. الحمدللہ ہم نے محنت کی اپنے اپنے حساب سے, پھر ایک ڈریم تھا کہ مائی سویٹ ہاؤس, اللہ نے مائی سویٹ ہاؤس دے دیا. اب مائی سویٹ ہاؤس میں رہنے والوں کو اگر غور کریں گے تو کیا یہ آپس میں کوآرڈینیٹ کر رہے ہیں یا نہیں کر رہے؟ تو پھر یہ کون سی چیز ہے جو ان کو کوآرڈینیٹ کرائے گی, جس کی وجہ سے محبتیں پھیلیں گی, نفرتیں ختم ہوں گی, اور ہر ہر پیس اپنا اپنا کام کرے گا. اس نعمت کا نام ہے دین اسلام. جس گھر میں آپ دین اسلام کو امپلیمنٹ کر دیں گے, اس گھر کا ہر ہر فرد جو ہے اپنا اپنا رول ادا کرے گا. جیسے آنکھیں دیکھیں گی, کان سنیں گے, زبان بولے گی, حالانکہ پرابلم سر درد, لیکن سارے فنکشن کریں گے. وجہ کیا بنے گی؟ روح بنے گی. اسی طرح گھر جو ہے کوآرڈینیٹ کب کرے گا؟ جب ان میں دین ہوگا. دین نہیں ہے تو خاوند جو ہے بیوی کو ابیوز کرے گا. حالانکہ دیکھو باپ کا اس کا رول ہے, اس کا کام ہے نان و نفقہ کمانا لانا, گھر والوں کو کھلانا دینا, اللہ کی طرف سے حکم دیا ہوا ہے, اور یہ جو ہے آپ نے اس فرض کو ادا ہی نہیں کرے گا. ہمیں ایک خاتون نے کال کیا, کہنے لگی کہ جی میرا خاوند تو تین تین چار چار مہینے کے لیے جو ہے وہ ملک سے باہر چلا جاتا ہے. میری گاڑی خراب تھی پچھلے دنوں, میں نہ گراسی لا سکتی ہوں نہ کچھ کر سکتی ہوں, میرے بچے بھی نہیں ہیں, میں گھر میں رہ رہی ہوں, آپ بتاؤ میں کیا کروں. دینداری کی زندگی گزارنا چاہتی ہوں, پردے داری کی زندگی گزارنا چاہتی ہوں, خاوند میری پرواہ ہی نہیں کرتا. اب آپ بتائیں. اسی طرح مجھے ایک اور عورت نے کال کیا, کہنے لگی میرا خاوند کئی دفعہ مجھے دھکے مار کے باہر جو ہے دروازے پہ کھڑا کر دیتا ہے اور کہتا ہے نکل جاؤ یہاں سے. اور وہ کہتی ہے کہ مجھے بتاؤ میں کہاں چلی جاؤں, میرا باپ فوت ہو چکا ہے, بھائی میرے پیچھے ملک میں رہتے ہیں, یہاں میرا کوئی بھی نہیں ہے, اور یہ مجھے جب دھکا دیتا ہے میرا جی چاہتا ہے میں کسی کے ساتھ چلی جاؤں. اتنی میں دکھی ہوتی ہوں, لیکن پھر مجھے خیال آتا ہے کہ باہر جاؤں گی میں اپنی عزت ہی گنوا بیٹھوں گی, دنیا میری لٹ گئی ہے, میری آخرت بھی برباد ہو جائے گی, میں بے شرم ہو کر دوبارہ اس گھر میں آ جاتی ہوں. تو ایسا نہیں ہو سکتا کہ آپ مسلمان جو لوگ ہیں کوئی ایسا مجھے بتائیں کہ جہاں میں چلی جاؤں. میں اس کو تسلی دیتا ہوں, میں کہتا ہوں بہن اللہ تجھے اجر دے گا, تو صبر کر, تیرے بچے ہیں, تو کہاں دھکے کھائے گی. تو وہ کہتی ہے کہ بھئی میں کیسے صبر کروں, یہ میرا خاوند جب آتا ہے جاب سے مجھے اس سے بو آتی ہے شراب کی, اور مجھے محسوس ہوتا ہے کہ یہ دوسری عورتوں سے ہو کر آیا ہوا ہے, یہ ایسے پروگرام بناتا ہے اپنے ٹور کے کہ جس میں دوسری جاب کی جو عورتیں ہوتی ہیں وہ اس کے ساتھ سفر کرتی ہیں, اور کئی کئی دن یہ ہوٹلوں میں اکٹھے رہتے ہیں. تو میں بڑی دکھی ہوتی ہوں. اب یہ دیکھیں یہ حالت اس کی کیوں ہوئی, اس میں دین نہیں ہے. بس اب دیکھیں وہ جو ہے بیوی کا حق نہیں ادا کر رہا, اور اس کے ساتھ ساتھ بچوں کے بارے میں پرواہ نہیں کرتا, وہ بچے جو ہے آوارگی کریں. وہ کہتی ہے میرے بچے بھی جوان ہو چکے ہیں, باپ جب ایسے کرتا ہے تو بچے بھی وہی کچھ کر رہے ہیں, گھر میں انٹرنیٹ لگے ہوئے ہیں اور جو ہے بچے آوارگی کر رہے ہیں, کہتی میں تو ان کو بھی کچھ نہیں کہہ سکتی. یہ کہانیاں میں نے آپ کو کوئی انگریزوں کی نہیں سنائی, ہم ٹیلی فون جب پک کرتے ہیں تو ہل جاتے ہیں کہ یا اللہ یہ ہمارے مسلمان بہن بول رہی ہے, کس لیے ادھر آئے تھے, کیا ملا ہے ان کو یہاں آ کر. اچھا اسی طرح عورتوں کی حالت, اللہ اکبر, دین نہ ہونے کی وجہ سے شادی شدہ عورتیں, بال بچے دار عورتیں آوارگی کرتی ہیں. میں مجھے یاد ہے کافی عرصہ پہلے کی بات ہے, ہمارا ایک دوست تھا, میڈیکل کالج میں ہم لوگ کٹھے ہوتے تھے, یہاں پر بھی وہ ماشاءاللہ آ گیا, اس کی شادی ہوئی. اب جب اس کی شادی ہوئی تھی وہاں میڈیکل کے بعد, جب وہ ڈاکٹر بن گیا, تو یوں سمجھے کہ ٹاپ موسٹ خوبصورت لڑکی جو ہے نا اللہ تعالیٰ نے اس کو عطا کی, بہترین لڑکی, خوبصورت, زبردست. اچھا یہاں آئے, ان دنوں ہم بھی ریزیڈنسی کر رہے تھے اور یہ بھی آیا ہوا تھا, یہ بھی ریزیڈنسی کر رہا تھا, اس نے مجھے انوائٹ کیا بھی آپ ہمارے گھر آئے. میں اس کے گھر گیا, اپنے گھر والوں کو بھی لے گیا. آپ یقین جانے کہ اس کی بیوی جو ہے وہ آتی تھی, اور عورتیں مرد انہوں نے اکٹھے ایسے اپنے لیونگ روم میں بٹھا دیے, اور جو چھڑے دوسرے ریزیڈنٹ ڈاکٹر ہوتے نا ان کو بھی انوائٹ کیا ہوا تھا. اس ٹائم بیچلر تھے, وہ تو شادی شدہ بھی نہیں تھے, ینگ ٹائم تھا ہمارا. تو اب وہ سرو کرتی تھی آ کر سب کو, بھئی آپ یہ چائے لے لیں, فلاں لے لیں, یہ کر لیں. اور اس نے جو کپڑے پہنے ہوئے تھے نا وہ سی تھرو تھے, اور میں اس وقت جو ہے نگاہیں ادھر کروں ادھر کروں کہ یا اللہ یہ کیا ہو رہا ہے ہمارے ساتھ. اتنی ہمارا اس کی بیوی ہے کہ بالکل عجیب لباس ہے یہ جس نے پہنا ہوا ہے, برداشت ہی نہیں ہو رہا. خیر جی, یوں سمجھے کہ وہ اس مصیبت سے ہم جیسے ہی باہر نکلے, مجھے گھر والوں نے بھی کہا اور میں نے ان کو کہا کہ بس آج کے بعد اس کا منہ ہی نہیں دیکھنا, ہم نے تین کے گھر کبھی نہیں آنا. اتنی بدتمیزی, نوجوان لڑکے پھر رہے ہیں اور یہ اندر ایسا گندا لباس کہ اس قسم کا. خیر جی, ہم نے ان کے ساتھ تعلق توڑ دیا بھائی, بات ختم, بھول گئے ہم تو. گزشتہ سال کی بات ہوگی کہ جناب ہمیں ایک علاقے میں جانے کا اتفاق ہوا. میں جب وہاں گیا تو میں نے مسجد میں بیان کیا. مسجد کے بیان کے بعد انہوں نے کچھ سنیکس وغیرہ رکھے ہوئے تھے, انہوں نے ہمیں سرو کیا. میرے لیے وہ مسجد بھی نئی تھی, نئے لوگ تھے. وہاں ایک بندہ بالکل آ کے میرے سامنے بیٹھا, مجھے دیکھے مسکرائے. میں نے کہا پتہ نہیں کیا بات ہے اس کو. میں نے اس کو طرف دیکھا, کچھ اوائڈ کیا اس کو. کہنے لگا, ندیم تم مجھے پہچانے نہیں ہو؟ جب اس سے اتنی بے تکلفی سے بات کی تو میں نے اس کو غور سے دیکھا. میں کہا, کہنے لگا مجھے نہیں پہچان رہے. کہا ہاں پہچان گیا ہوں, تم یہاں کیسے؟ کہنے لگے یار کمال ہے, میں تو مسجد کا پریزیڈنٹ ہوں اور جو ہے فلاں ایک بندے نے مجھے کہا کہ بھئی ایک مولانا صاحب آ رہے ہیں, اور میں نے کہا چلو بھی ٹھیک ہے, لیکن مولانا صاحب تو کوئی نہیں آئے, تم آ گئے ہو. تو اب وہ کیونکہ دوستانہ کیفیت تھی, میڈیکل کالج کے ہمارے دوست تھے, اب وہ مجھ سے بڑا خوب گپ شپ کر رہا ہے, فرینک ہو رہا ہے, چھوٹی چھوٹی سی اسے داڑھی بھی رکھی ہوئی ہے. اور میں نے کہا یار میں اچھی مصیبت میں پھنسا, یہ پھر میرے سامنے آ بیٹھا اور ہے بھی مسجد کا پریزیڈنٹ. تو خیر میں نے کہا چلو ہم بھاگیں گے. کہنے لگا یار آپ اس ایریا میں آئے ہوئے ہیں, آپ کے گھر والے بھی آئے ہوئے ہیں, میں چاہتا ہوں میں اپنے گھر والوں کو ملاؤں. میں نے کہا بھائی اسی مصیبت میں تو جب میں ڈرا ہوا تھا, آپ جو ہے تم اپنے گھر والوں کو بھی ملانا چاہتے ہو. خیر میں نے کہا اب کیا کریں بھائی. اچھا اب وہ اپنے گھر والوں کو لایا اور میں نے دیکھا کہ بھائی وہ تو پردے دار کوئی عورت ہے اور جناب اس نے حجاب شجاب پہنے ہوئے ہیں, اور لیکن دیندار اس کی شکل ہے, خود بھی اسے چھوٹی چھوٹی داڑھی رکھی ہوئی تھی, مسجد کا وہ پریزیڈنٹ بھی بنا ہوا تھا. خیر وہ گھر والوں نے بھی اسے پوچھا کہ بھائی آپ تو اس کی بیوی نہیں تھی, تو وہ اس کی تو بیوی پہلے کوئی اور تھی, اس کا کیا بنا؟ تو میں نے بھی اسی طرح اس سے پوچھا. میں نے کہا یار وہ تیری تو بیوی اور تھی, اب تو تیری فیملی بدل گئی ہے, تو کیا یہ چکر ہوا, تم تو بال بچے دار تھے, خیریت ہے؟ کہتے یار میں کیا بتاؤں آپ کو, میرے ساتھ تو بڑی ٹریجڈی ہوئی ہے. میں نے کہا کیا ہوا؟ کھیلنے کا میری بیوی کے کسی کے ساتھ تعلقات ہو گئے تھے اور وہ اس کے ساتھ جو ہے اپنے اس نے ریلیشن ڈیولپ کر لیا. میں منع کرتا رہا کہ ہم بال بچے دار ہیں, ہمیں ایسا نہیں کرنا چاہیے. میری بیوی نے ایک بھی میری نہ سنی, حتیٰ کہ اس نے اس کو ورگلایا اور وہ اس ایریا میں آ کر سیٹل ہو گئی اور اس کے ساتھ وہ رہ رہی ہے. تو میں نے کہا پھر تم نے اس کو ڈیورس دے دی ہوگی. کہتے میں نے تو اس کو ڈیورس بہت عرصہ نہیں دی, میں تو اس کوشش میں رہا کہ بچے جو ہے وہ باپ کے بغیر نہ رہیں. لیکن جب وہ باقاعدہ ہی اس کے ساتھ رہنا شروع ہو گئی اور پھر مجھے بھی شادی کرنی تھی, تو میں نے اس وجہ سے اس کو ڈیورس دی. تو اب وہ یہاں رہتی ہے, بچے بھی مجھے ملتے ہیں, میں اس کی وجہ سے یہاں شفٹ ہو گیا ہوں. تو میں نے کہا پھر انہوں نے آپس میں شادی کر لی ہوگی. کہتے بڑے افسوس کی بات ہے کہ انہوں نے شادی بھی نہیں کی, وہ بس ویسے ہی اس کے ساتھ رہ رہی. اب دیکھیں ڈاکٹر کی بیوی ہے, مال پیسہ ہے, ہر چیز ہے, کوئی چیز کمی نہیں ہے. اور اس لڑکے کو بھی اگر آپ دیکھتے تو آپ, یعنی ہماری کلاس کا موسٹ ہینڈسم لڑکا تھا وہ, بیوی موسٹ بیوٹیفل, ہسبینڈ موسٹ ہینڈسم, امریکہ فل آف ریسورسز, اور یہاں پر رہتے ہوئے بال بچے دار عورت آوارہ ہو گئی.
وجہ کیا بنی؟ ان کے گھر میں دین نہیں تھا، ان کے گھر میں دین نہیں تھا. اچھا ایگزیکٹلی اسی طرح آج کل ایک بڑی مصیبت آئی ہوئی ہے، وہ مصیبت کیا ہے کہ ماڈرن اسلام آ گیا ہے. ماڈرن اسلام یہ ایک عجیب چیز ہے، سمجھ نہیں آتی کہ بھئی یار ان پہ کوئی نئی وحی اترنی شروع ہوئی ہے یا کیا ہوا ہے. ہر چیز کا فتویٰ بدلے جا رہے ہیں، ماڈرن اسلام آتا چلا جا رہا ہے. اب دیکھو جو لوگ دین کے ساتھ کھیلتے ہیں اور بظاہر دیندار بنے پھرتے ہیں، ماڈرن اسلام پر عمل کرتے ہیں، آپ ان کو دیکھیں گے کہ اللہ رب العزت ایسی پکڑ کرتے ہیں کہ انہی کی اپنی اولاد جو ہے بے دین ہو جاتی ہے. کیونکہ وہ دیکھتے ہیں کہ ماں باپ جو ہیں یہ دیندار نہیں ہے، جھوٹ موٹ دیندار بنے ہوئے ہیں. دو نمبر ہی جس بندے نے کی، خاص طور پہ آج کے دور میں، ایک زمانہ تھا کہ 50-50 چل جاتا تھا، کیونکہ باہر اتنی اٹریکشن نہیں تھی، باہر جو ہے اتنی اٹریکشن نہیں تھی، لہذا بچوں کو بھی اپرچونیٹیز نہیں ملتی تھی. اب تو بھائی آپ گھر میں ہوں گے، آپ کے بچے انٹر انٹو دی نیٹ ہوں گے، گھر میں یہ نیٹ پڑا ہوا ہے، پتہ ہی نہیں چلتا، ٹیکسٹ میسج آتا ہے اور بچہ ریسیو کر لیتا ہے، ماں باپ کے پاس بیٹھا ہوتا ہے، جواب بھی دے دیتا ہے، ماں باپ کو پتہ ہی نہیں چلتا. اور جو بچہ سکولوں میں آوارہ ہونا شروع ہوتا ہے نا، آپ حیران ہوں گے کہ سب سے پہلی آوارگی والی چیز کیا وہ ٹرائل کرتا ہے. اندازہ ہے؟ گیس کر سکتا ہے؟ میں آپ کو بتاؤں، میں نے اس کی جو انالیسس کی ہے تو انہوں نے مجھے بتایا، بچوں نے بتایا کہ ہمارے بچوں میں جو خراب ہونا شروع ہوتا ہے سب سے پہلی چیز وہ الکوہل ٹرائی کرتا ہے. آپ اندازہ کریں کہاں سے بیماری شروع ہو رہی ہے اور انتہا کہاں پر ہوگی، کہاں جا کے ختم ہوگی، اور یہ حالت کیسے ہو سکتی ہے. ابھی حال ہی میں ہم لوگ کیونکہ دین پڑھاتے ہیں، آن لائن پڑھاتے ہیں، تو ہمارے جو ٹیچر ہے نا، اس نے مجھے کال کیا، کہنے لگا بھی بڑی مصیبت ہے، ہماری کلاس میں ایک بچہ ہے بڑے عجیب عجیب سوال پوچھتا ہے، اور کلاس میں اور بھی لوگ ہوتے ہیں، بچے ہوتے ہیں، اس کے سوال اتنے عجیب ہوتے ہیں، جواب دیتے ہوئے سمجھ نہیں آتی اب اس پہ کیسے ٹائم سپینڈ کریں. میں نے کبھی کیا سوال پوچھتا ہے، کہنے لگے جی اب ہم پڑھا رہے تھے کہ اللہ تعالیٰ نے آدم علیہ السلام کو بنایا اور وہ کلے سے بنایا، مٹی سے، اور اما ہوا کو ان کی رب سے بنایا، تو اس قسم کی باتیں ہم کہہ رہے تھے، اور وہ کہتا ہے کہ بھائی آئی ڈونٹ انڈرسٹینڈ، دس ڈز ناٹ میک اینی سینس ٹو می. اب آپ دیکھیں اللہ رب العزت کے قرآن میں آ رہا ہے، نبی اکرم صلی اللہ علیہ وسلم کے فرمان ہے، اور یہ کہہ رہا ہے کہ اٹ ڈز ناٹ میک سینس ٹو می. اب یہ اس کو سینس سے سوچ رہا ہے. اچھا ماں باپ کو پتہ ہی کچھ نہیں ہوگا. اچھا اسی طرح کہتے ہیں جی ہم نے پڑھایا بھائی مرنے کے بعد ایک زندگی ہوگی، بندے کی ڈیتھ ہو جائے گی، سوال جواب ہوگا، قیامت کا دن ہوگا، تو کہتے ہیں یہ آگے سے ہنستا ہے، کہتے ہیں واٹ آر یو ٹاکنگ اباؤٹ، بھائی یہ باتیں تو جو ہے کسی نے دیکھی نہیں ہے. آپ اس بچے کے بارے میں کیا کہیں گے، یہ بچہ کیا ہے، اس کا دین کون سا ہے؟ کبھی بچوں کے خاص طور پہ، کیونکہ آج کل میں تجربہ کر رہا ہوں، نائنتھ اینڈ ٹینتھ گریڈ کی جو سوشل سائنس کی کتاب ہے نا، ذرا اس کو بیٹھ کے پڑھا کریں. مرد جو ہمارے بڑے ہیں نا، ان کو چاہیے کہ اپنے بچوں کی اس کتاب کو پڑھیں. ہمارے بچے جو ہیں میلٹنگ پوٹ میں جا رہے ہیں، اور میلٹنگ پوٹ کسے کہتے ہیں کہ جس میں جو چیز ڈالو گے وہ وہاں جا کے میلٹ ہوگی، اور اس کے بعد ایک ہوموجینیس قسم کی چیز سیکولرزم کے نام سے کھڑی ہو جائے گی.
اور سیکولرزم کسے کہتے ہیں؟ ہمارے اردو میں لا دینیت کو کہتے ہیں، کہ اس کا کوئی دین نہیں ہے. وہ جب پڑھاتے ہیں تو کیا کہتے ہیں، بھائی فلاں ریلیجن کے پاس یہ کتاب تھی، اس 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 کا لیڈر فلاں تھا، اس کا لیڈر فلاں تھا، اس کا لیڈر فلاں تھا، اس کا لیڈر فلاں تھا. یہ کہتے ہیں بھائی گڈ تھنگ کرو، یہ بھی کہتے ہیں گڈ تھنگ کرو، یہ بھی کہتے ہیں گڈ تھنگ کرو، وہ بھی کہتے ہیں گڈ تھنگ کرو. اچھا آپ اگر ایسا کمپیریزن پڑھیں گے، آپ کو اگر کوئی پڑھایا جائے ایسے گھنٹہ کلاس دی جائے، اس کے بعد آپ مائنڈ میں کیا سوچیں گے؟ سارے بھائی گڈ تھے اور سارے اپنے چکروں میں تھے، سب کے پاس کتابیں تھیں اور سارے جو ہے بس کلچرل اور اپنے اپنے ٹائم کے مطابق اس ریلیجن کا باتیں کرتے ہیں. کانسیپٹ کیا دیا انہوں نے؟ کہ تم نے کسی کے بارے میں کوئی بات نہیں کہنی، کوئی کسی سے بیٹر نہیں ہے، سب کو ٹالریٹ کرنا ہے. تو یہ کیا چیز بنی؟ یہ بنی لا دینیت. اچھا اسی طرح کل کی بات تھی، بیٹا جو ہے نا وہ ہمارا، چونکہ اب یہ نائنتھ گریڈ ٹینتھ گریڈ والا، میری بیٹی ٹینتھ گریڈ میں ہے، بیٹا نائنتھ گریڈ میں، کتاب ہے آدھی کتاب پڑھاتے ہیں نائنتھ گریڈ میں، آدھی کتاب پڑھاتے ہیں ٹینتھ گریڈ میں. تو مجھے میرے اپنے بیٹے نے، یہ صلاح الدین جو آپ کے پاس بیٹھا ہوا، اس نے مجھے پتہ ایک بات کہی، کہنے لگا ابو کتاب میں لکھا ہوا ہے کہ جو آٹومن ٹرک تھے نا، انہوں نے جب ایریا کنکر کیا نا، تو وہاں پر ڈفرینٹ قسم کے چرچ ہوتے تھے، تو انہوں نے ان چرچز کو مسجد بنا دیا. کلاس میں یہ بات بتائی. میں نے جب اس کی یہ بات سنی تو میں چونکا، کیونکہ جب سوشل سائنس کی بات آتی ہے نا میں بہت ڈرتا ہوں، میں فوراً چونکتا ہوں. میں کہتا بیٹا میری بات سنو، میری بات سنو، تم نے یہ بات کیا کہی، اس کا کیا مطلب ہے؟ کہتے آف کورس ابو وہ ان کے پاس پاور تھی، دیکھ کر کر دی گئے، لہذا انہوں نے چرچز کو مسجد بنا دیا. میں نے کہا تمہیں اس سے خوشی ہوئی ہے؟ کہتے جی خوشی ہوئی ہے، ماشاء اللہ مسلمان تھے انہوں نے یہ کام کر دیا. میں نے کہا تمہیں تو خوشی ہوئی ہے کہ جو کلاس میں کرسچن بچے بیٹھے ہوں گے ان کو غصہ آیا ہوگا کہ نہیں آیا ہوگا؟ اب یہ سوچ میں پڑا. کہتے ہاں ابو دے مسٹ بی اینگری. صاحب ظاہر ہے کہ بھائی جب آپ بتائیں کہ بھائی ان کے چرچز کو انہوں نے مسجد بنا دیا تو غصہ تو آئے گا، اور تصویریں بھی دکھا رہے ہیں، دیکھو یہ کتنے خوبصورت قسم کے چرچ تھے اور فلاں تھا یہ تھا. تو میں نے کہا بھائی ان کو غصہ آیا ہوگا؟ کہتا ہاں غصہ آیا ہوگا. میں نے کہا دیکھو بیٹا، اصل میں حقیقت یہ ہوئی تھی، اسلام اتنا سچا دین تھا جب اس علاقے میں آیا، اس علاقے کے لوگ مسلمان ہو گئے. وہاں امیگریٹ نہیں آئے تھے کہ جی انہوں نے سارے عرب بلا لیے تھے، اس علاقے میں سارا اسپین مسلمان ہوا تو سارے وہاں پر عرب سیٹل ڈاؤن ہو گئے تھے، یا اسپین کے لوگ رہتے تھے جس علاقے میں، ہندوستان میں مسلمان آئے تو ہمارے سارے لوگ ہم کو عربی ہیں، آج تک ہم مسلمان ہو گئے. وجہ کیا تھی؟ کہ وہ اتنا اچھا دین لائے، لوگوں نے دیکھا، عمل کیا، ان کے گھر بن گئے، سکون ہو گیا، انہوں نے کہا یار ونڈرفل کام ہو گیا. اب انہوں نے اپنے عبادت خانوں کو مسجد میں کنورٹ کرنا تھا، اور کیا کرنا تھا انہوں نے؟ میں نے کہا انہوں نے یہ نہیں کیا، بلکہ اسلام میں تو منع ہے کہ اگر کسی کا عبادت خانہ ہے آپ اس کو ڈسٹروائے نہیں کر سکتے. یہ کیسے ہو سکتا ہے مسلمان آئے اور انہوں نے آ کر ان کے چرچز کو جو ہے مسجدیں بنا دی؟ ایسے نہیں کیا، بلکہ ان لوگوں نے خود ہی، کیونکہ اب میں نے کہا ابھی اس علاقے کے اندر کے سارے یہ لوگ مسلمان ہو جائیں تو یہاں کے جو چرچ ہوں گے وہ کیا بنیں گے؟ مسجد بنیں گے. جواب یہی ہے. تو لہذا اس سارے ملکوں میں جہاں اسلام آیا، ان کے گھروں میں سکون آیا، ان کی زندگیوں میں برکتیں خیریں آئی، ان کے عبادت خانے تبدیل ہو گئے، اور وہ سب کے سب کیا بن گئے؟ مسجدیں بن گئیں. میں نے کہا اب بات سمجھ میں؟ کہتا او یہ بات ٹیچر نے نہیں بتائی، اس طرح سے نہیں سمجھایا تھا، اس نے تو بات تھرو کی، آگے سے ہر ایک نے اپنے حساب سے لی. اور دیکھو کچا ذہن ہوتا ہے بچے کا، اس کو تو یہ بات سمجھ نہیں آ سکتی، کتنے کلیور طریقے سے اس نے یہ بات سمجھائی ہے اور بچے کا دماغ خراب کیا ہے. और इस वजह से आज हम अपने घरों में अपने बच्चों को देखते हैं, वो हमारे दुश्मन बन जाते हैं, हमारे दीन के मुखालिफ हो जाते हैं, उनको हमारी शक्लें गंदी लगती हैं। बल्कि अगर कोई गाड़ी वाला हो, अमामे वाला हो, ऐसी शक्ल वाला हो, तो वो भी उसको समझते हैं कि ये तो खतरनाक किस्म का कोई बंदा है, बंदे मार देगा, पता नहीं इसके पास क्या गन होगी या क्या चीज होगी। जिनका काम था भाई सुकून और इत्मीनान को फैलाना, उनके ऊपर कौन सा लेबर लगा दिया है? तो खामोशी से बैठने की जरूरत नहीं है, बल्कि इन किताबों को पढ़ना चाहिए, समझना चाहिए कि बच्चों के दिमागों को किस तरह से खराब किया जा रहा है। तो ये एक फिक्र वाली बात है। अल्लाह रब्बुल इज्जत हम सबसे राजी हो भाई, अल्लाह इस घर को आबाद शाद फरमाए। जो अल्लाह ताला ने हमें छत दे दी, ये उसका शुक्रगुजारी का वक्त है ना। और इस वक्त जो है इसमें हमें करना क्या है भाई, दीन को इम्प्लीमेंट करना है। जो ही आप दीन को इम्प्लीमेंट कर देंगे, भाई भाई हो जाएंगे, हैं जी, बहनों की इज्जत होगी, माँ की कदर होगी, है ना, तो ये सारी चीजें आपके घर में फैल जाएंगी। और अगर दीन नहीं होगा तो मैं आपको बताऊं, बड़ा ह्यूज घर ले लेना आप, ह्यूज घर। हमने अजीब तमाशा देखा, बच्चा बैठा हुआ है पत्नी को, वहां अगर चीख भी मारे तो आवाज ही ना आए, ऐसे बड़े बड़े घर बने हुए हैं, है जी, और इंटरनेट लगे हुए हैं, और अला बला गंद पड़ा हुआ है जी, सारी फैसिलिटीज मौजूद है। तो अब मुझे बताओ कि बंदा का दिमाग खराब नहीं होगा, पागल नहीं होगा, तो बंदा क्या होगा? हमारी अपनी न्यूरोलॉजी की जो डायरेक्टर थी ना, जब मैं रेजिडेंसी कर रहा था, तो उसका हस्बैंड जो है वो मेरा जो है जान पहचान वाला था। मुझे नहीं पता था कि इसकी बीवी है जो हमारी डायरेक्टर थी। मेरी तो जब मैं ग्रेजुएट हो गया बाद में मेरी वाकफियत हुई, मेरा अच्छा ताल्लुक बन गया उसके साथ। एक दिन मुझे कहने लगा कि देखो तुम पीडियाट्रिक में हो, मेरी वाइफ भी पीडियाट्रिशियन है, वो रिटायर्ड हो चुकी है और वो बेचारी बिल्कुल जो है ना डिप्रेस हो चुकी है और उसका हाल बहुत खराब है। और ये जो है यूरोलॉजिस्ट था, एडल्ट यूरोलॉजिस्ट, कहेंगे मेरे पास यहाँ प्रैक्टिस टोटली डिफरेंट है और मैं उसको बिजी करना चाहता हूँ, वरना वो बिल्कुल अब पागल हो चुकी है। तो आप बेशक पैसे ना दें, अपने ऑफिस में बस इसको आने जाने दें ताकि इसका दिल लग जाए। मेरे बच्चे हैं वो भी डॉक्टर बन गए, फला उधर काम करता है, बेटी उधर चली गई है, फला ये हो गया वो, और लॉन्ग आइलैंड में वहां पर न्यूयॉर्क में बड़ी सारी कोठी है, क्योंकि सारे डॉक्टर हैं, सारे कमाने वाले लोग हैं भाई, खाने वाले लोग। अच्छा मैंने कहा यार भेज देना भाई, जब मुझे पैसे नहीं देने तो मैं तो क्या कहूँगा, जरूर भेजना, खर्चा तुम्हारा, काम मेरा करेगी, तो मुझे क्या चाहिए? मैंने कहा जरूर भेज देना, मैं उसको कैसे इनकार करता, आएगी चलो भाई दिल बैठ जाएगा। बाकी मैंने कहा भाई यार पेशेंट केयर है, उसको मैं वॉच करूंगा, क्योंकि मुझे जरा वरी भी हुई कि भी वो डिप्रेस है तो कहीं कोई गड़बड़ी ना कर दे। तो मैंने कहा मैं उसकी फाइल्स वगैरह को जो है ना मॉनिटर करूंगा, तो नाराज ना हो बस। कह रहे नहीं नहीं कोई बात नहीं आप, मैंने कहा चलो भेज देना। एक दिन जनाब वो उसने उसको भेजा, मुझे कॉल किया भाई मेरी वाइफ जो है ना आज आपके ऑफिस में आ रही है। मैंने कहा ठीक है। लोग वो जनाब आई तो मुझे सेक्रेटरी ने बताया कि भाई वो तो कोई डॉक्टर साहब है वो आई हुई है। तो मैंने कहा हाँ हाँ वो हमारे एक दोस्त है, उनकी वाइफ है, तो भेज दो भेज दो। तो मेरे पास ऑफिस में जब आई तो दरवाजा खोला, मैं तो उठ के खड़ा हो गया। मैंने कहा भाई मैडम आ गई हमारी, है जी, बड़ी तो डायरेक्टर थी वो, और वो हमें पढ़ाती थी और डांटती भी थी। तो मैंने कहा कि भाई आप कैसे आ गई? तो कहने लगी कि भाई अच्छा मेरा हुलिया भी बदल चुका था तो मुझे भी वो नहीं पहचानती थी, और वैसे भी रेजिडेंट को अब जवानी में मिला होता है तो इस बुढ़ापे में सफेद बालों में कहाँ से पहचानती वो बेचारी। तो अब वो भी मुझे देख रही है, लेकिन मैं उसको रिस्पेक्ट कर रहा हूँ। तो मेरे कहते तुम बैठे बैठे आप बैठे तो आप कैसे आई? कह लेंगे मेरा हस्बैंड का नाम फला है, उसने मुझे भेजा है। तो मैंने कहा मैंने तो उसकी जवानी का वक्त देखा हुआ था जब वो डायरेक्टर थी और काम करती थी और लेती थी काम। मैंने कहा भाई आपको क्या हो गया? कहने लगी सारा दिन अकेले घर में होती हूँ, रिटायरमेंट हो गई थी, बच्चे जो है वो होते नहीं है, इतना बड़ा घर है, और आहिस्ता आहिस्ता मेरा हालत बुरी होती चली गई। اب میں اس حال میں پہنچ گئی ہوں کہ بس سارا دن روتی رہتی ہوں، کبھی ادھر دیکھتی ہوں کبھی ادھر دیکھتی ہوں اور روتی پھرتی ہوں، کیا کروں؟ تو میں نے کہا میں وہاں آ جاؤں، تو اب میں نے کہا بھائی تم آؤ کام کرو، لیکن اس کو بیچاری کو دکھ ہوا کہ میں اپنے ریزیڈنٹ کے پاس آ کے کیا کام کروں اور اس کے سامنے، اب وہ بیچاری کچھ دن اس نے کام کیا پھر وہ اداس ہو کے چلی گئی، کہنے کہ میں یہاں نہیں کام کر سکتا، میں بھی اس کو دیکھتا رہا کیونکہ جب بھی میں اس کو دیکھوں مجھے اس پہ ترس آئے اور مجھے افسوس ہو، میں نے کہا یار اس کو تو میں نے بڑا ایکٹیو دیکھا ہوا ہے اور یہ اب کس حال میں پہنچ رہی ہے، اور وہ بھی میری نگاہوں کو اور میری کیفیت کو سمجھتی تھی اور اس کی وجہ سے اس کو اور ڈپریشن ہوتی تھی کہ میں نے واقعی کا ریسپیکٹ فل ٹائم گزارا ہوا ہے اور اب میری حالت یہ ہو گئی ہے۔ اس لیے آپ دیکھیں گے جب بندے بوڑھے ہو جاتے ہیں نا اور انہوں نے بڑے ریپیوٹیبل ٹائم گزارا ہو، وہ ایک ایک کو بتاتے پھرتے ہیں، تم مجھے نہیں پہچانتے، میں تو بہت بڑا سنگر تھا، میں تو فلاں تھا، وہ کہے کہ آئی ڈونٹ نو ابھی تو تم بہت اگلی لگتے ہو، وہ میں تو اتنی فلمیں میں نے براڈ کاسٹ کی ہیں، اتنی میری فلمیں ہیں کاسٹ کی ہوئی ہیں، وہ کہیں گے آئی ڈونٹ نو ابھی ہل ہی نہیں سکتی جوڑوں میں درد ہے، کیونکہ میں تو ڈانسر تھی پڑھاؤں تھی فلاں تھا، ایسے جو راب بندے کہیں گے ہم تو بھائی بڑے جاب کرتے تھے اور اتنا ہمارا یہ بزنس ہوتا تھا، بڑھاپے میں کیا عجیب حالت ہوتی ہوگی۔ کبھی کبھی میں سوچتا ہوں ہمارے یہاں پر پریزیڈنٹ ریگن تھا، جب وہ پریزیڈنٹ شپ ختم ہوئی ہوگی گھر میں رہتا ہوگا، بعد میں آہستہ آہستہ اس کے دماغ جو ہے اس کی یاداشت ختم ہوگی، الزائمر ہو گیا، تو اس کے ملازم اس کو کیسے ٹریٹ کرتے ہوں گے، کبھی آپ نے تھنک کیا اس چیز کو کتنا عجیب حالت ہوتی ہوگی؟ یہ تو انہوں نے بتایا نہیں نا، لیکن آپ سوچے کہ جب وہ پریزیڈنٹ ریگن گھر میں بیٹھا ہوا ہو اس کو یاد آتی ہوگی کہ میں پریزیڈنٹ تھا اور یہ کرتا تھا وہ کرتا تھا، اور ملازم کو کہتا ہوگا اور وہ کیسے باتیں کرتے ہوں گے، ذرا امیجن کریں نا آپ ذرا اس کو۔ آپ ہمیں یاد ہے ہمارے ایک بزرگ تھے، اس بیچارے کو جو ہے وہ اسسٹنٹ کمشنر تھے ملتان میں، تو ان کو الزائمر ہو گیا، اللہ کی شان ان کی جوان بیٹی کا انتقال ہوا، اور تین دن کے بعد جب لوگ ملنے کے لیے آئے ان کو اور افسوس کر رہے ہیں اور یہ کہہ رہے ہیں کہ او بھائی یار تم جو ہے وہ میٹھے چاول کھاؤ گے، سارے بندے چپ بیٹھے ہیں، یار ان کی تو جوان بیٹی فوت ہو گئی ہے، وہ یہ میٹھے چاول کھاؤ گے مٹھائی کھاؤ گے فلاں کرو گے، یار بڑی اچھی بات ہے۔ اچھا شروع شروع میں جب ان کا وہ تھوڑا سا ایسے حالت خراب ہونی شروع ہوئی نا تو وہ کہتے تھے کہ بھائی میں نے آپ کو نہیں پہچانا، بندہ کہتا تھا بھائی میں تو بھائی آپ کا پڑوسی یا آپ کا رشتے دار اتنا قریبی، آپ مجھے نہیں پہچانتے۔ اچھا پھر وہ اگلے دن پھر ملے گا، اچھا آپ کون ہیں کیا ہیں؟ ان کی بیوی اکثر ہنسا کرتی تھی، وہ کہتی تھی سوائے میرے باقی سب کو بھول گئے، مجھے نہیں بھولتے کہ چلو بھائی میری بھی ڈیوٹی کام ہو جائے، نہیں مجھے آواز دیں گے پانی پلا مجھے یہ کر مجھے وہ کر، ساری خدمت مجھ سے لیں گے اور مجھے نہیں بھولے باقی سارے جہان کو بھول گئے۔ اللہ کی شان میرے بھائیو، باہر یہ موقع جو ہے گھر سے متعلق بات تھی، تو اللہ تعالیٰ نے جو چیز میں اس وقت ڈالا ہم نے وہ آپ کے سامنے کہہ دی باتیں، اللہ اس کو قبول فرمائے۔ دعا کرتے ہیں ہمارے اس بھائی کے گھر کو اللہ تعالیٰ آباد کرے، اللہ ہمارے گناہوں کو معاف فرما دیجیے۔